आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
सुन्दर जीवन तिम्रै दान हो, शक्ति हो प्रभु तिमी मेरो आत्माको, सत्य सुन्दर जीवन तिम्रै दान हो। तिम्रो प्रेम अनुग्रहमा उड्दै उड्दै, तिम्रो प्रेम अनुग्रहमा उड्दै उड्दै, उड्न लागे म सियोनमा प्रभु। सुन्दर जीवन तिम्रै दान हो, शक्ति हो प्रभु तिमी मेरो आत्माको, सत्य सुन्दर जीवन तिम्रै दान हो। तिम्रो प्रेम अनुग्रहमा उड्दै उड्दै, तिम्रो प्रेम अनुग्रहमा उड्दै उड्दै, उड्न लागे म सियोनमा प्रभु।
प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि मेरो नमस्कार अनि जय मसीह। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन लेवी 8 अध्यायबाट गर्न गइरहेका छौं। यस 8 अध्यायको मुख्य विषय पुजारीहरूको अर्पण। पुजारी सम्बन्धमा पूरा 8-10 अध्यायसम्म उल्लेख छ। कलिसियाको मण्डलीको चर्चको सबै विश्वासीहरू पुजारीहरू हुन्। मैले पहिले भनिहाले 8 अध्यायमा हामी पुजारीको अर्पणको बारेमा देख्छौ। पद 1-5 पदमा धर्मविधिको साक्षी दिनु समुदायलाई बोलावट, अनि 7-9 पदमा पुजारी प्रधान पुजारीको पोषक पहिरन, अनि पद 10-12 प्रधान पुजारीको अर्पण, पद 13 पुजारीहरूको पोषक पहिरन, अनि 13-30 पदमा पुजारीहरूलाई र हारूनलाई भेटीको रगतद्वारा शुद्धाई, अनि 31-36 पदमा हारून र उसका छोराहरूलाई आज्ञाहरू दिइन्दछ। आउनुहोस् सर्वप्रथम हामी हेरौं धर्मविधि वा धर्मकृत्यको साक्षीको निम्ति समुदायलाई बोलावट। 8:1-3 पदमा भनिएको छ, फेरि परमप्रभुले मोसालाई भन्नुभयो, तैले हारूनलाई त्यसका छोराहरू समेत उनीहरूका लुगाहरू, अभिषेक गर्ने तेल, पाप बलिको साँडे, 2 भेडा र अखमिरे रोटीको डालो लिएर जम्मै समुदायलाई भेट हुने पालको ढोकामा भेला गरा। मित्र, मोसालाई हारून र उसका छोराहरू र पुजारीहरूको अर्पणमा प्रयोग गरिने सबै सामानहरू सहित भेट हुने पालको ढोकामा ल्याउनलाई आज्ञा गरिन्दछ। यो झण्डै किराना पसलको सूची जस्तै सुनै पर्दछ, देखाइ पर्दछ, तर यहाँ उल्लेख भएको हरेक सामान अति नै महत्वपूर्ण छ। त्यसपछि मोसाले पुजारीहरूको अर्पणको धर्मकृत्यको साक्षी दिन सम्पूर्ण समुदायलाई भेला गराउनु पर्दछ। यो अति नै प्रभावित सेवा हुनुपर्दछ। तिनीहरू देख्नेछन् कि परमेश्वर कमजोर मानिसहरूलाई लिनुहुन्छ र आफ्नो सेवाको निम्ति अलग छुट्याउनुहुन्छ। जब म यो देख्छु त हालेलुया भन्न मन लागिरहेको छ र गरे पनि, किनभने उहाँले त्यो तपाईँ र मेरो निम्ति गर्नुहुन्छ। हिब्रू 7:28 पदमा भनिएको छ, किनभने व्यवस्थाले निर्बल मानिसलाई प्रधान पुजारी नियुक्त गर्छ, तर व्यवस्था भन्दा पछिबाट आएको शपथको वचनले युगान्तरको निम्ति सिद्ध हुनुभएको एक पुत्रलाई नियुक्त गर्छ। ख्रिस्ट वास्तवमा नियुक्त वा अर्पण गरिनु भएको थियो। भावमा कोही पनि वास्तवमा नियुक्त गर्न योग्य छैन, तर अद्भुत कुरा यो छ कि परमेश्वरले दुर्बल मानिसलाई पनि ग्रहण गर्नुहुनेछ। यदि उहाँले सिद्धताको माग गर्नुभए हामी निश्चय नै छोडिने थियौं। परमेश्वरलाई धन्यवाद होस्, उहाँले तिनीहरूलाई निर्बलतामा पनि लिनुहुन्छ। 4-5 पद, तब परमप्रभुले आज्ञा गर्नुभए झैं मोसाले गरे, अनि भेट हुने पालको ढोकामा समुदाय भेला भयो। मोसाले समुदायलाई भने, परमप्रभुले गर्नुभनि आज्ञा दिनुभएका काम यही हो। परमेश्वरले आज्ञा गर्नुभए बमोजिम मोसाले गर्छन्। मानिसहरूले पनि मोसाको कुरा सुन्छन् र यो परमेश्वरको निम्ति भेला हुन्छन्। मोसा स्पष्टताको वचन दिन्छन् कि उसले जे गर्दछन् त्यो केवल परमेश्वरको निर्देशनहरूको मात्र पक्ष रहेका छन्। यसपछि अगाडि हामी हेर्छौ कि हारून र उसका छोराहरूलाई शुद्धाई। 6 पद, मोसाले हारून र उनका छोराहरूलाई ल्याएर पानीले नुहाइदिए। मोसाले हारून र तिनका छोराहरूलाई पानीको बाटातिर शुद्धाईको निम्ति ल्याउँछन्। तपाईँ यो पनि भन्न सक्नुहुन्छ, मोसाले तिनीहरूलाई नुहाइदिए। महत्वपूर्ण कुरा यो हो कि तिनीहरू पवित्र, शुद्ध र सफा हुनुपर्छ यदि तिनीहरूले परमेश्वरलाई सेवा गर्न चाहन्छन् भने र गर्छन् भने। तिनीहरू पहिले नै क्षमाको लागि वेदीमा गइसकेका छन्, तर तिनीहरूलाई शुद्धाईको पनि आवश्यकता छ। धेरै मानिसहरू आज भन्छन् कि तिनीहरू सेवाको लागि योग्य छन् किनभने तिनीहरू उद्धार पाएका छन्। अहिले यो सत्य हो कि उद्धार सबभन्दा आवश्यक कुरा। तर सेवाको लागि हरेक शुद्धिकरण वा पवित्र हुनै पर्छ। उहाँको सेवामा प्रयोग हुनको निम्ति यो प्रणाली नित्यन्त आवश्यक छ। शास्त्रबाटका यी पदहरूलाई सुन्नुहोस्। तितस तीनको पाँच पदले भन्छ, तब हामी आफैले धार्मिकतामा गरेको कामबाट होइन तर उहाँको कृपा अनुसार नयाँ सृष्टिको स्नान र पवित्र आत्माद्वाराको पुनर्जीवनले नै उहाँले हाम्रो उद्धार गर्नुभयो। हेब्रु दशको बाइस पदमा भनिएको छ, हाम्रा हृदय खराब विवेकबाट सफासँग छर्किएको र हाम्रा शरीर चोखो पानीले पखालिएको भई हामी सच्चा हृदयसँग विश्वासको पूर्ण भरोसाले नजिक बढौं। अनि एफिसीको पाँचको छब्बीस पदमा भनिएको छ, उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर शुद्ध पारी चोख्याउनुभयो। युहाना तेह्रको दश पदमा येशूले तिनलाई भन्नुभयो, नुहाइसकेकोलाई खुट्टा बाहेक अरू केही धुनु पर्दैन, त्यो सम्पूर्ण शुद्ध छ र तिमीहरू पनि शुद्ध छौ, तर सबै त होइन। फेरि हामी पहिले युहाना एक नौ पदमा यो देख्छौ, यदि हामीले आफ्ना पापको स्वीकार गर्यौं भने हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। जब हामी उहाँमा आउँछौ पवित्र आत्माले पुनर्जीवन गर्नुहुन्छ। तर हामीलाई प्रभुबाट शुद्धै चाहिन्छ। उहाँले हामीलाई केले शुद्धै गर्नुहुन्छ? शुद्ध गर्ने सफा गर्ने कुरा के हो? यो परमेश्वरको वचन हो। त्यसले नै हामीलाई सफा शुद्धै गर्दछ। प्रभुले भन्नुभयो कि उहाँको चेलाहरू सफा गरिन आवश्यक थियो किनभने तिनीहरूका खुट्टाहरू मैला फोहोर हुन्थे। तिनीहरू सबै नुहाइसकेका थिए, मतलब तिनीहरू सबै यहुदा बाहेक उद्धार पाइसकेका थिए, तर तिनीहरूको अझै आफ्ना खुट्टाहरू धुन परेको थियो ताकि तिनीहरूले उहाँसँग संगति गर्न सकुन्। यो सेवाको लागि हो मित्र। हामी कसरी यो धुवाईलाई पाउँछौ त? यो प्रस्तावद्वारा कि हामीलाई क्षमा दिइन्दछ र शुद्ध गरिन्दछ कि तपाईँ परमेश्वरद्वारा प्रयोग गरिन चाहनुहुन्छ? तब गएर आफ्नो पापहरूको प्रस्ताव गर्नुहोस्। यो पहिलो कदम हो। यो परमेश्वरको तरिका हो। यो उहाँको आज्ञा हो। हामीले या त यो गर्नैपर्छ या हामी उहाँको सेवामा हुन सक्दैनौ। भए पनि हामी कति पनि प्रभावशाली हुन सक्दैनौ। उहाँसँग यो गर्न नित्यन्त आवश्यकता छ र उहाँसँग यो गर्ने आफ्नै तरिका छ र हामीले उहाँको तरिकालाई सिक्नु र आज्ञा पालन गर्न आवश्यक छ। यसपछि हामी देख्छौ प्रधान पुजारीको पोषक र पहिरन। सात पदमा भनिएको छ, तिनले हारूनलाई लबेदा लगाइदिएर पटुका बाँधिदिए र अल्का पहिराएर उनीमाथि एपोद लगाइदिए र निपुणता साथ बुट्टा बनाएको पटुकाले एपोद बाँधिदिए। प्रधान पुजारीको पोषक पहिरन हाम्रा प्रधान पुजारी येशूको उहाँका असाधारण अनुग्रहहरू र महिमामा तस्विर हो। पोषकमा भएका हरेक कुरा वा चीज प्रतीकात्मक हो। त्यहाँ आठवटा चीजहरू प्रधान पुजारीले लगाउँथे, चारवटा चाहिँ सबै अन्य पुजारीहरूले लगाउने। उही एउटै चीज थियो भने चारवटा चाहिँ प्रधान पुजारीको निम्ति विशेष खालको हुन्थ्यो र यसले उसलाई अन्य पुजारीबाट अलग छुटाउँदथ्यो। ती पोषकहरू सुन्दरता र महिमाका पोषकहरू हुन्। सबै अन्य पुजारीले लगाउने ती चार आम चीजहरू वा पोषकहरू यस प्रकार छन्, लबेदा, पटुका, फेटा, घुँडासम्म आउने सुरुवाल। यी सबै सेतो सुती कपडाले बनिएको हुन्थ्यो। फेटा बाहेक सेतो सुतीले धार्मिकताको बताउँछ। हरेक विश्वासीहरू ख्रिस्टको धार्मिकतामा पहिराएका हुन्छन्। सेवाको लागि यसरी पहिरन अति आवश्यक छ र सक्रिय आज्ञाकारिताको लागि पटुकी बाँध्न आवश्यक छ। यस पदमा उल्लेखित लबेदा र पटुका आधारभूत पोषकहरू थिए जुन सबै पुजारीहरूले लगाउँथे। पोषकहरू प्रस्थान 38 अध्यायमा वर्णन गरिएको छ। पद आठमा भनिएको छ, त्यसपछि तिनले हारूनलाई छाती पाता लगाइदिएर छाती पातामा उरिम र तुम्मिम राखे। छाती पाटाको बारेमा पनि प्रस्थान 28 पदमा वर्णन गरिएको छ। उरिम र तुम्मिम छाती पातामा लगाइन्दथ्यो। उरिमको मतलब ज्योति र तुमिमको अर्थ हो सिद्धता। त्यसैले यिनीहरू ज्योति र सिद्धताहरू थिए। तिनीहरू कसरी काम गर्दथे त्यसको बारेमा म स्पष्ट तरिकामा जान्दिन। कसैले सोच्दछन् कि तिनीहरूले व्यवस्थासँग सरोकार राख्नु पर्दथ्यो र त्यो सम्भवत व्यवस्था पत्थरहरूमा लेखिएका थिए। भजन संग्रह 19 पदमा यसको उल्लेख छ। भजन संग्रह 19 सात पदमा, परम प्रभुको व्यवस्था निर्दोष सिद्धताहरू तुम्मिम आत्मालाई जागृत गराउने परमप्रभुको साक्षी वचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। अनि 19:8 पदमा भनेको छ, परमप्रभुको आदेश ठिक छन्, हृदयलाई आनन्द गराउने। परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्जवल तुल्याउने। उज्जवल वा ज्योति चाहिँ उरिम हो। यो स्पष्ट छ कि उरिम र तुमिमसँग परमेश्वरको इच्छाको तय गर्ने कुरासँग गर्ने कुरा थियो। त्यहाँ हाम्रो निम्ति आत्मिक उपयोग वा लागू छ। आज हामीलाई परमेश्वरको वचन आवश्यक छ र हाम्रा जीवनहरूमा परमेश्वरको इच्छाको तय गर्न परमेश्वरको अगुवाईको हामीलाई आवश्यक छ। 9 तब उनको शिरमा तिनले फेटा लगाइदिए र फेटामाथि अघिल्तिर सुनको पाता अर्थात पवित्र मुकुट लगाइदिए, जसरी परमप्रभुले मोसालाई आज्ञा गर्नुभएको थियो। प्रधान पुजारीको फेटा र त्यसमाथि अघिल्तिर सुनको पाता वा शिरपेच प्रस्थान 28 पदमा वर्णन गरिएको छ। यो कुराको याद राखौं कि यस फेटामाथि यो खोपिएको हुन्थ्यो परमप्रभुको निम्ति पवित्र। यस पोषकले प्रधान पुजारीलाई अन्य पुजारीबाट अलग छुट्याउँदथ्यो। ती पोषकले हाम्रा प्रधान पुजारीको सुन्दरता र महिमाहरूको तस्विर दिन्छ, जो हामीलाई बचाउन मर्नुभयो र हामीलाई निरन्तर आत्मिक रूपमा जीवित राख्न परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्छ। रोमी 5:10 पदमा भनिएको छ, किनकि यदि हामी शत्रु छँदै उहाँको पुत्रको मृत्युद्वारा हामीले परमेश्वरसित मिलाप पायौं भने त झन बढ़ता गरी मिलाप पाएका भएर हामीले उहाँको जीवनबाट उद्धार पाउनेछौ। योहना 14:19 पदमा येशु प्रभुले भन्नुभयो, किनभने म जीवित छु र तिमीहरू पनि जीवित रहनेछौ। हारूनका छोराहरू साधारण सुती कपड़ाको पहिरनमा हारूनको छेउमा उभिएका थिए। यो चाहिँ हाम्रो प्रधान पुजारीको उहाँका धेरै सन्तानहरूको तस्विर हो, जो उहाँसँग भेला भएका छन् र उहाँको धार्मिकतामा पहिराइएको छ। हेब्रू 2:10 पदमा भनिएको छ, किनभने जसको निम्ति सब थोक छन् र जसद्वारा सबै थोक हुन्छन्, उहाँले धेरै सन्तानहरूलाई मुक्तिमा पुर्याउनुहुँदा तिनीहरूको मुक्तिको कर्तालाई शासनद्वारा सिद्ध तुल्याउन उचित थियो। हामी ख्रिष्ट कहाँ गुमेको पापीको रूपमा आउँछौ र उहाँले हामीलाई आफ्नो धार्मिकताले ढाक्नुहुन्छ। यसपछि हामी देख्छौ प्रधान पुजारीको अर्पण 10 त्यसपछि मोसाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका यावत थोकलाई अभिषेक गरेर चोख्याए। हिब्रू 9:21 पद अनुसार पवित्र स्थान र त्यसमा भएका सेवाका यावत थोकमा रगत छर्कियो। अहिले यहाँ चाहिँ तेलले अभिषेक गरियो। तिनीहरू पहिले नै रगतद्वारा उद्धार गरिएका र शुद्ध गरिएका थिए। अहिले तिनीहरूलाई तेलले अभिषेक गरिए, जुनले पवित्र आत्माको प्रतीक गर्दछ। अहिले पवित्र आत्मा आराधनामा र पवित्र स्थानको सेवामा काम गर्न स्वतन्त्र हुनुहुन्छ। योहना 4:24 पदले भन्छ, परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्छ। अनि 12:11 र 12 पदमा भनिएको छ, त्यसबाट केही तेल लिएर तिनले वेदीमा 7 छर्के र वेदी र त्यसका सबै भाँडा कुँडाहरू हात खुट्टा धुने बाटा त्यसको बैठक समेत चोख्याउनलाई अभिषेक गरे। फेरि तिनले अभिषेक गर्ने तेल लिएर हारूनको शिरमा खन्याई उनलाई चोख्याउनलाई अभिषेक गरे। मित्र, तेल छर्किने कामले शुद्धिकरणको बताउँछ। अहिले सबै थोक प्रयोगको लागि तयारी थियो, परमेश्वरको सेवाको निम्ति अलगाइएको छ। हारूनमाथि तेल छर्किएन तर अभिषेक गरिए, तिनीमाथि खाली तेल खन्याइयो। यो चाहिँ भजन संग्रह 133:2 पद अनुसार शिरको उत्तम तेल जस्तो हो, जो दारीमा बगे थियो हारूनको दारीमा, जो तिनको वस्त्रको किनारसम्मै झरेको थियो ठिक त्यसरी नै पवित्र आत्मा, जसको तेले प्रतीक गरिएको छ, ख्रिष्टमाथि उहाँको बप्तिस्मामा खन्याएको थियो। यो स्पष्ट रूपमा बताइएको छ कि योहना 3:34 पदमा, किनकि उहाँले आत्मा नाप गरेर दिनुहुन्न। अर्को शब्दमा परमेश्वरले आफ्नो पुत्र र पवित्र आत्मा बिना नाप दिनुहुन्छ। यसपछि हामी देख्छौ पुजारीहरूको पोषक पहिरन 13 पदमा, त्यसपछि मोसाले हारूनका छोराहरूलाई ल्याएर लबेदा लगाइदिए अनि पटुका बाँधिदिएर उनीहरूलाई फेटा लगाइदिए, जसरी परमप्रभुले मोसालाई आज्ञा गर्नुभएको थियो। हामीलाई फेरि यो भनिएको छ कि यो सबै प्रभुका आज्ञाहरू अनुसार यी सबै काम गरिएका थिए। यसले एकपल्ट हामीलाई याद दिलाउँछ कि ख्रिष्टको धार्मिकतामा पहिरेर उभिनुपर्छ। त्यसपछि हामी देख्छौ हारून र अन्य पुजारीहरूको भेटी वा बलिदानको रगतद्वारा शुद्ध गरिन्दछ। 14 पद, त्यसपछि तिनले पाप बलिको साँडे ल्याए र हारून र उनका छोराहरूले पाप बलिका साँडेको टाउकोमा आफ्नो हात राखे। प्रधान पुजारीको निम्ति साँडे पाप बलि थियो। हारूनको चार छोराहरूले यसलाई तिनीहरूको बलि वा भेटीको रूपमा दावा गर्न सक्थे। तिनीहरूका पापहरू बलिको पशुतिर सारिएका छन्। यो चाहिँ त्यस बलिको पशुमाथि हात राख्ने कुराबाट थाहा भएको छ। परमेश्वरले तिनीहरूको आत्माहरूमा अमिट रूपमा लेख्नुभयो र यसलाई तिनीहरूको हृदयमा जलाइदिनुभयो कि तिनीहरू पापीहरू थिए। यद्यपि तिनीहरू परमेश्वरको सेवामा भए तापनि जब तपाईँ परमेश्वरको वचनमा देख्नुहुन्छ तपाईँ यो कुरा पत्ता लगाउनुहुनेछ। परमेश्वरका जनहरू यो तथ्यमा सधैँ सचेत भएका छन् कि तिनीहरू पापीहरू हुन् वा पापीहरू थिए। भजन संग्रह 40:12 पदमा भनिएको छ, किनकि अनगन्ती खराबीहरूले मलाई घेरेका छन्, मैले मास्तिर पनि हेर्नु नसक्ने गरी मेरा अधर्मले मलाई पक्रेको छन्, मेरा टाउकोका कपाल भन्दा पनि ती बढी छन् र मेरो आँटै टुटिसकेको छ। मेरो मित्र, के तपाईँ महसुस गर्नुहुन्छ कि तपाईँ त्यस खालको पापी हुनुहुन्छ? यदि तपाईँ यस प्रकारको पापी हुनुहुन्छ भने परमेश्वर केही तपाईँको निम्ति गर्न सक्नुहुन्छ। अर्को कुरा, यदि तपाईँ निकै बिरामी हुनुहुन्न भने तपाईँ डाक्टर कहाँ जानुहुन्न। यदि तपाईँ यो कुरामा निश्चित हुनुहुन्न कि तपाईँ खास पापी हुनुहुन्छ, तपाईँ ख्रिस्ट कहाँ जान कोसिस नगर्नुहोस्। भजन संग्रह 38:4 पदमा भनिएको छ, किनकि मेरा अधर्महरू मेरो शिरसम्म पुगेका छन्, गरौं भारी चाहिँ ती मेरो निम्ति अति गरौं छन्। मित्र, तपाईसँग आफ्नो शिरमा अति नै गहुँगो भारी छ भने तपाईँको लागि यसलाई बोक्नलाई कसैलाई दिनुहोस् र कसैलाई लिनुहोस्। त्यहाँ एकजना हुनुहुन्छ जसले भन्नुहुन्छ, हे परिश्रम गर्ने र बोझले दबिएका हो, म कहाँ हो? म तिमीहरूलाई विश्राम दिनेछु, म तिम्रो बोझ बोक्नेछु। अनि परमेश्वरलाई मूर्ख बनाउन कोशिश नगर्नुहोस्। उहाँले तपाईँको बारेमा हरेक कुरा जान्नुहुन्छ, त्यसकारण आफ्नो पूरा कहानी उहाँलाई बताइदिनुहोस्। 15:17 पदमा भनिएको छ, तब तिनले त्यसलाई मारे र मोसाले रगतबाट केही लिएर आफ्नो औंलाले वेदीका सिंहहरूमा वरिपरि लगाएर वेदीलाई चोख्याए, अनि बाँकी रगत चाहिँ तिनले वेदीको आधारमा खन्याए। त्यसको निम्ति प्रायश्चित गर्न तिनले यसरी वेदी चोख्याए। मोसाले आन्द्रा भुँडीहरू ढाक्ने जम्मै बोसो र कलेजो ढाक्ने मासु र बोसो समेतका दुई मृगौला लिए र वेदीमा जलाइदिए। मित्र, 17 पदमा हामी पढ्छौ, तर साँडे चाहिँ त्यसका छाला र मासु र गोबर समेत छौनी बाहिर आगोमा तिनले जलाइदिए, जसरी परमप्रभुले मोसालाई आज्ञा गर्नुभएको थियो। मित्र, जबसम्म हामी आत्मिक अर्थ बुझ्दैनौ यो धर्मविधि धर्मकृत्य अर्थविहीन र व्यर्थ छ। तिनीहरूले बिल्कुलै पाप बलिको धर्मविधिलाई पछ्याए, काँसाको वेदीको सिंहहरूमा रगत लगाए। अरू त के, रक्त बलिदानहरूको निम्ति प्रयोग गरिने वेदी पनि रगतले समर्पण गर्नुपर्दछ। यसले हामीलाई यो कुराको याद दिलाउँछ कि क्रुसको काठमा कुनै गुण छैन। त्यहाँ थुप्रै मानिसहरू छन् जो सोच्दछन् कि क्रुस स्वयंमा केही गुण छ। मित्र, क्रुसमा कुनै गुण छैन, तर गुण त्यसमा छ जसले हाम्रो निम्ति त्यहाँ आफ्नो रगत बहाउनुभयो। यद्यपि उहाँ हाम्रो निम्ति पाप बनिनु भए तापनि उहाँ पापले दूषण हुनुभएको थिएन, उहाँ पापले कलंकित हुनुभएको थिएन, उहाँलाई पाप बनाइयो, तैपनि उहाँ पापीहरूबाट अलग हुनुहुन्थ्यो। फेरि यो कुराको ध्यान दिऊ कि यी सबै परमेश्वरको आज्ञा अनुसार गरिएको थियो। 18:21 पदमा भनिएको छ, त्यसपछि तिनले होमबलीको भेडा प्रस्तुत गरे, हारून र उनका छोराहरूले आआफ्ना हात भेडाको टाउकोमा राखे, तब तिनले त्यसलाई मारे, अनि मोसाले रगत वेदीको वरिपरि छर्के र तिनले भेडालाई टुक्रा टुक्रा पारेर काटे र टाउको र ती टुक्राहरू बोसो समेत जलाए। मोसाले आन्द्रा भुँडी र खुट्टाहरू पानीले पखाले र त्यो परमप्रभुको निम्ति आगोद्वारा चढ़ाएको मिठो बास्नको होमबली स्वरूप तिनले सिंगै भेडा वेदीमा जलाए, जसरी परमप्रभुले मोसालाई आज्ञा गर्नुभएको थियो। अहिले तिनीहरू होमबलीको धर्मविधि अर्थात धर्मकृत्यतिरमा भएर जान्छन्। होमबलीले पाप बलिलाई पछ्यायो। जबसम्म पापको मामला परमेश्वरलाई सन्तुष्ट पार्ने तरिकामा व्यवहार गरिँदैन, तबसम्म ख्रिष्टको गुणहरू र सुन्दरताहरू बुझ्न असम्भव छ। पाप बलिले यो प्रतिनिधित्व गर्छ कि ख्रिष्ट हाम्रो निम्ति क्रुसमा के काम गर्नुभयो। होमबलीले यो प्रतिनिधित्व गर्दछ कि उहाँ को हुनुहुन्छ। जबसम्म तपाई पहिले उहाँ कहाँ उद्धारको निम्ति आउनुहुन्न र तपाईँको स्थान लिने उद्धारकर्ताको रूपमा ग्रहण गर्नुहुन्न, तपाई उहाँलाई वास्तवमा कति पनि जान्नुहुने छैन। उहाँले तपाईँको पापको दण्ड तिर्नै तिर्नुभयो, त्यही नै कुरा जान्नलाई महत्वपूर्ण कुरा हो। वास्तवमा नयाँ नियममा संगतिको अर्थ हो ख्रिष्टका कुरा बाँड्नु। खालि रगतले किनेका विश्वासीहरूले ख्रिष्टको कुराहरूलाई बाँड्न सक्छन्। पुजारीहरू पवित्र स्थानको भित्रपट्टि त्यस स्थानको सुन्दरता देख्न जानुपर्दथ्यो, बाहिरपट्टि त्यति सुन्दर थिएन। त्यसरी नै अविश्वासी संसार ख्रिष्टको सुन्दरताको देख्दैन र उहाँलाई इन्कार गर्छन्, अस्वीकार गर्छन्। तर परमेश्वरको सन्तान उहाँमा हरेक दिन महिमाहरू र सुन्दरताहरू पत्तै लगाइरहन्छन् अनि हामी आज परमेश्वरको सन्तानहरू यो निरन्तर गरिरहौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475769847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।